आज हामी प्रकाशको पुस्तकमा लेखिएको मण्डली, सातवटा मण्डलीको सम्बन्धमा अध्ययन गर्नेछौँ। अब मण्डलीको सम्बन्धमा हामीले धेरै अगाडि नै अध्ययन गरिसकेका छौँ कि मण्डली भनेको कुनै घर अथवा त्यो संरचना नभइकन परमेश्वरको नजरमा अर्थात् उहाँको पुत्र येशु ख्रिस्टको नजरमा व्यक्ति विशेष नै मण्डलीहरू हुन्। यो प्रकाशको पुस्तकमा हेर्ने हो भने नि हामीले सातवटा त्यस्तो मण्डलीहरू पाउँछौँ जुन मण्डलीहरूलाई येशु ख्रिस्टले आफ्नो दूत पठाइकन उहाँले भन्न चाहनुभएको कुराहरू चिन्हहरूमा प्रकट गरिएको छ। यस जबकि प्रकाशको पुस्तक आफैमा चिन्हहरूले भरिएको पुस्तक हो। अब यो प्रकाशमा भएको सात प्रकाशको पुस्तकमा भएको सातवटा मण्डलीहरू जस्तै एफेससको मण्डली, स्मरना, अनि पर्गामोस, थियाटिरा, सार्डिस होइन, त्यसपछि फिलाडेल्फिया, लाउडिसिया, यी चर्च यी मण्डलीहरू त्यो बेलामा युन्नाले यो पत्र लेख्दै गर्दाखेरि करिब करिब युन्नाले यो पत्र इस्वी सम्वत 90-95 को हारारीमा लेखेका थिए। पहिलो शताब्दी पर्छ त्यो, इस्वी सम्वत 90-95 को हारारीमा लेख्दाखेरि नि युन्नाले लेख्दाखेरि यो प्रकाशको पुस्तक लेख्दाखेरि एसियामा यो चर्चहरू नभएको चाहिँ होइन कि। जस्तै तपाईँहरूसँग टिभिएस बाइबल छ भने म्यापमा हेर्नुभयो भने यो चर्चहरूको यो ठाउँहरूको नामहरू छ। जस्तै टिभिएस बाइबलको तेस्रो म्यापतिर हेर्नुभयो भने नि त्यहाँ एसिया भन्ने धर्को लगाइएको छ, के अरे डट डट लाइन गरिएको छ। एसियाभित्र यी यसरी पर्गामोस, थियाटिरा, सार्डिस, स्मर्ना, पर्गामोस, लिडिया, लौडिसिया यी ठाउँहरू थिए के। अनि यी ठाउँहरूमा यी चर्चहरू पनि नभएको चाहिँ होइन, है चर्चहरू थिए। अनि कति चर्चहरू चाहिँ त्यो बेला नै नष्ट भयो, कति चर्चहरूको रिउनहरू बाँकी अंश चाहिँ अझै पनि ती ठाउँहरू कति ठाउँहरूमा भेटिन्छ। अब हामीले यसरी विचार गरौँ, येशु ख्रिस्टले यी सातवटा मण्डलीलाई मात्रै यो सन्देश छोड्न चाहनु भएको हो त? यदि प्रकाशको पुस्तकमा यी सातवटा मण्डलीलाई मात्रै येशु ख्रिस्टले प्रकाशको पुस्तकको यो प्रकाश 2 र 3 अध्यायको सन्देशहरू छोड्न चाहनु भएको हो भने ए येशु ख्रिस्टले चाहिँ अरू मण्डलीहरूलाई बिर्सनु भएको हो त? जुन मण्डलीहरू उहाँकै 12 जना प्रेरितहरू खटिएर स्थापना भएका मण्डलीहरूलाई के उहाँले भुल्नु भएको हो? ती मण्डलीहरू पत्रहरूमा हामी भेट्छौँ। जस्तै कोरन्थीमा मण्डली थियो, पहिलो कोरन्थी 1:1 पढिदिनु। पहिलो कोरन्थी 1:1 कसैले पढ्दैन?
पहिलो कोरन्थी 1:1 परमेश्वरको इच्छाद्वारा येशु ख्रिस्टको प्रेरित हुनलाई बोलाएका पावल र भाइ सोस्थेनसबाट
पहिलो कोरन्थी 1:1 हो यो, अलिक फेरि पढ्नु।
परमेश्वरको इच्छाद्वारा येशु ख्रिस्टको प्रेरित हुनलाई बोलाएको पावल र भाइ सोस्थेनसबाट
अरू फेरि तल पढ्दै जानु।
कोरन्थीमा भएको परमेश्वरको मण्डलीलाई अर्थात् उनीहरूलाई जो ख्रिस्ट येशूमा पवित्र पारिएका छन्, जो पवित्र जनहरू हुनलाई बोलाएका छन्, ती सबैको साथमा जसले हरेक ठाउँमा हाम्रा प्रभु उनीहरू र हामी दुवैका प्रभु येशू ख्रिस्टको नाउँमा पुकार्दछन्।
यहाँ त लेखिया छ त कोरन्थीमा भएको परमेश्वरकै मण्डलीलाई, अनि यो मण्डलीलाई चाहिँ येशु ख्रिस्टले भुल्नु भएको हो त प्रकाशको पुस्तकमा? कि यो मण्डलीलाई कुनै मेसेज नै छैन, कुनै सन्देश नै छैन, किन भुल्नु भएको हो त? जुन मण्डली येशु ख्रिस्टकै इच्छाद्वारा प्रेरित पावलद्वारा स्थापना भएको थियो। दोस्रो कोरन्थी 1:1 पढ्दैनौ। दोस्रो कोरन्थी 1:1
दोस्रो कोरन्थी 1:1 परमेश्वरको इच्छाद्वारा येशु ख्रिस्टको प्रेरित पावल र हाम्रो भाइ तिमोथीबाट सारा अखाइयामा भएका सबै पवित्र जनहरूसित कोरन्थीमा भएको परमेश्वरको मण्डलीलाई, हाम्रा पिता परमेश्वर र प्रभु येशु ख्रिस्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
यहाँ पनि लेखिरहेछ त, कोरन्थीमा भएको परमेश्वरको मण्डली, परमेश्वरकै मण्डलीलाई येशु ख्रिस्टले भुल्नु भएको त प्रकाशको पुस्तकमा गलाती 1:2 पढ्नु त। गलाती 1:2 गलाती 1:2 कसैले पढिदिनु, गलाती 1:2
गलाती 1:2, र मसित भएका सबै भाइहरूबाट गलातीमा भएका मण्डलीहरूलाई।
गलातियाको मण्डलीलाई यसो यसले भुल्नुभयो त। त्यसै गरी पहिलो थेसलोनिकी 1:2 पढिदिनु, सरी पहिलो थेसलोनिकी 1:1।
पहिलो थिस्लोनिकी कति भन्नुभयो?
1:1
पावल र सिलवानस र तिमोथीको तर्फबाट परमेश्वर पिता र प्रभु येशु ख्रिस्टमा भएको थेस्लोनिकीहरूको मण्डलीलाई, परमेश्वर हाम्रा पिता र प्रभु येशु ख्रिस्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
दोस्रो क्रन्थी 1:1 ए सरी दोस्रो थेसलोनिकी 1:1
दोस्रो थेस्लोनिकी कति भन्नुभयो?
दोस्रो थेसलोनिकी 1:1
पावल र सिल्वानस र तिमोथीको तर्फबाट परमेश्वर हाम्रा पिता र प्रभु येशु ख्रिस्टमा भएको थेस्लोनिकीहरूको मण्डलीलाई, परमेश्वर हाम्रा पिता र प्रभु येशु ख्रिस्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
यसु क्रिस्टले थेसलोनिकीमा भएको मण्डलीहरूलाई बिर्सनु भयो त प्रकाशको पुस्तकमा। फिलेमोन 1:2 पढिदिनु।
कति भन्नुभयो?
फिलेमुन 1:2। फिलेमुन 1:2
साथै हाम्रा प्रिय आफिया र हाम्रा सँगी सिपाही अर्खिपस अनि तिम्रो घरमा भएको मण्डलीलाई परमेश्वर हाम्रो पिता र प्रभु येशु ख्रिस्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति।
यो अर्खिपसमा भएको मण्डलीलाई येशु ख्रिस्टले बिर्सनु भएको त प्रकाशको पुस्तकमा। पहिलो पत्रुस 5:13 पढिदिनु त। पहिलो पत्रुस 5:13
पहिलो प्रश्न 5:13,
हजुर
तिमीहरूसँगै चुनिएको बेबिलोनमा भएको मण्डलीले तिमीहरूलाई सलाम पठाउँदैछ, साथै मेरो छोरा मर्कुसले पनि।
बस। अनि यो बेबिलोनमा भएको मण्डलीलाई यसो क्रिस्टले भुल्नु भएको त प्रकाशको पुस्तकमा। पक्कै पनि यसो क्रिस्टले आफ्नो 12 जना प्रेरितहरूलाई यसरी खटाउनु भयो र मिहिन साथ स्थापना भएको मण्डलीहरूलाई बिर्सनु भएको चाहिँ पक्कै पनि होइन। तर यसो क्रिस्टले किन प्रकाशको पुस्तकमा नि येशु ख्रीष्टले किन प्रकाशको पुस्तकमा चाहिँ यी सातवटै मण्डलीको नाम किटान गरेर यी सातवटा मण्डलीको मात्रै किन उल्लेख गर्नुभएको छ त प्रकाश देवस्थामा? हामीले यो सातवटा मण्डली चुनिएको विषयमा यसलाई शाब्दिक अर्थमा लिनु हुँदैन हो। यहुन्नाले यो पत्र चाहिँ लेखे, यहुन्नाले यसो क्रिस्टले भन्नुभएको जस्तै, चार पदमा भन्नुभएको जस्तै, ती मण्डलीहरूलाई पत्र लेखे, त्यो मण्डलीलाई पठाए पठाएनन्, त्यहाँ भएका मण्डलीहरूले हेरे हेरेनन्, त्यो पत्र पाए पाएनन्, हामीलाई प्रकाशको पुस्तकमा लेखिएको छैन, दिएको छैन त्यो जानकारी है। यहुन्नाले चाहिँ लेखे के, प्रकाश एक चार पद पढ्नु त।
प्रकाश 1:4
हजुर
योहन्नाबाट एसियामा भएका सातवटा मण्डलीहरूलाई जहाँबाट उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस् जो हुनुहुन्छ जो हुनुहुन्थ्यो र जो आउनुहुनेछ अनि ती सात आत्माहरूबाट जो उहाँको सिंहासनको सामु रहनुहुन्छ।
11 पद पढ्नु।
अल्फा र ओमेगा प्रथम र अन्तिम म नै हो अनि तिमी जे देख्छौ सो एउटा पुस्तकमा लेख र त्यो एसियामा भएका सातवटा मण्डलीहरू अर्थात् एफेसस, स्मर्ना, पर्मागस, थियाटिरा, सार्डिस, फिलाडेल्फिया र लाओडिसियामा पठाइदेऊ।
यहुन्नाले यीशु ख्रीष्टले अह्राउनु भयो जसरी यो पत्र लेखे, ती मण्डलीहरूलाई पठाए, तर ती मण्डलीहरूलाई ती मण्डलीहरूले ती पाठ पढेर, यो पत्र पढेर उनीहरूले के हदसम्म आशिष पाए, के हदसम्म बुझे, के हदसम्म भनौँ न उनीहरूलाई यो पत्रको महत्त्व भयो, त्यो कुराहरू यो पत्रमा बाइबलमा हामीले उल्लेख भएको पाउँदैनौँ हो। यहुन्नाले लेखे, यीशु ख्रीष्टले भनेअनुसार यहुन्नाले लेखे, त्यो पत्रहरू पठाए पठाएनन् त्यो जानकारी पनि हामीलाई छैन। तर हामीले प्रकाशको पुस्तक पढ्दाखेरि कसरी बुझ्नुपर्छ भन्दा नि, प्रकाशको पुस्तक आफैमा चिन्हहरूले भरिएको हो कि, यदि यीशु ख्रीष्टले यो मण्डलीहरूलाई मात्रै, यही सातवटा मण्डलीहरूलाई मात्रै यो सन्देश दिन खोज्नु भएको हो भने यो प्रकाशको पुस्तकको हामीलाई कुनै अर्थ छैन। हामी सुसमाचारी युगमा बाँचिरहेका मण्डली वर्गलाई यो प्रकाशको पुस्तकको कुनै अर्थ छैन के। अनि अर्को कुरा, प्रकाशको पुस्तक लेख्दाखेरि यीशु ख्रीष्टले अरू, अघि हामीले हेरेका अरू थुप्रै मण्डलीहरूलाई बिर्सनु भएको पनि होइन, तर यीशु ख्रीष्टले यो सातवटा मण्डली पर्टिकुलरली, यही सातवटा मण्डली किटान गरेर नाम तोकेर चुन्नुको अर्थ के हो भन्दाखेरि, यो मण्डलीको नामको अर्थ छ है, यो मण्डलीको नामहरूको अर्थ। जस्तै एफेसस, यसको छुट्टै अर्थ छ, एलिभेटेड, उचालिएको भन्ने अर्थ जनाउँछ। स्मरण, स्मरणको अर्थ तितो है, यो नामको अर्थ छ के। अनि यो अर्थ, नामको जुन अर्थ छ नि, यो अर्थले विशेषत सातवटा ती भौतिक संरचनाका मण्डलीहरू मात्रै होइन, तर सुसमाचारी युगमा, पुरै सुसमाचारी युगमा विकसित हुने 1,44,000 मण्डलीको विभिन्न विभाजनहरू छ नि, समय विभाजनहरू, ती समय विभाजनहरूमा ती मण्डलीहरूले भोग्ने ट्रायल्स, डिफिकल्टिज, परीक्षा, सतावटहरूको बारेमा भविष्यवाणी गर्न यो सातवटा मण्डलीहरूको नाम चुन्नु भयो। जस्तै तपाईँले ख्याल गर्नु, प्रकाश 1:19 लेख्नु, 19 पद।
प्रकाश 1:19 तिमीले देखेका कुराहरू भइरहेको कुराहरू र यिनको पछि हुने कुराहरू लेख।
यीशु ख्रीष्टले त्यो दर्शनमा देखाउनु भएको कुराहरू, त्यो दर्शन देख्दाखेरि यूहन्नाको समयमा भइरहेका कुराहरू मात्रै होइन कि, पछि आउने कुराहरू पनि लेख। कसलाई लेख? अब 20 पद पढ्नु।
तिमीले मेरो दाहिने हातमा देखेका यी सातवटा ताराहरू र यी सातवटा सुनका सामदानहरूको रहस्य, यी सातवटा ताराहरू सातवटा मण्डलीहरूका दूतहरू हुन् र तिमीले देखेका यी सातवटा सामदानहरू सातवटा मण्डलीहरू हुन्।
हो, अब ए सातवटा मण्डली आफैमा रहस्य है त्यो रहस्य त अहिले हामीले अलिअलि बल्ल बुझ्दैछौँ, त्यो मण्डली नै रहस्य हो के, त्यही हो म रहस्यमय मण्डलीका दूतहरूलाई लेख। अब लेख्न सुरु गरेँ, प्रकाश दुईको एक पद पढ्नु।
प्रकाश 2:1 एफेससमा भएको मण्डलीका दूतलाई लेख, उहाँ जसले
एकछिन
सातवटा।
एकछिन बस, एफएसएसमा भएको मण्डलीको दूतलाई लेख। अब 8 पद पढ्नु। आठ पद।
अनि स्मार्नामा भएको मण्डलीका दूतलाई लेख,
अँ 12 पद।
अनि पर्गामसमा भएको मण्डलीको दूतलाई लेख।
एकछिन के लेख त अघि 11 पद पढ्नु त, 1 को 11।
1:11
ए सरी 1 को 19।
1:19 तिमीले देखेका कुराहरू, भइरहेका कुराहरू र यिनको पछि हुने कुराहरू लेख।
यीशु ख्रीष्टले त्यो दर्शन देखाउँदा पछि धेरै पछिको कुराहरू लेख के, त्यही कारणले त लेखिरहेछ नि उनीहरूले यी एफेसको भएको मण्डलीको दूतलाई एउटा कुरा लेखिरहेछन्, स्मरणामा भएको दूतलाई लेखिरहेछन्, पर्गामसमा भएको मण्डलीको दूतलाई लेखिरहेछन्। तर हामीले के बुझ्नुपर्छ भन्दा, यी मण्डलीहरूलाई दूतद्वारा लेखिए पनि त्यो मण्डलीको लागि मात्रै लेखिएको होइन के, 1 को 19 भन्यो त, यीशु ख्रीष्टले भन्नुभयो त, यो त धेरै पछिको कुराहरू त्यो मण्डलीलाई एड्रेस गरेर यीशु ख्रीष्टले खासमा सुसमाचारी युगभरि विकसित हुने 1,44,000 मण्डलीको विभिन्न कालखण्ड समय विभाजनहरूको लागि लेख्न खोज्नुभएको हो के खासमा। हामीले यसरी बुझ्नुपर्छ है, विशेष गरी अब हामीले के बुझ्नुपर्छ भन्दा, यो सातवटा मण्डलीहरूको नाम छ नि, यो सातवटा मण्डलीहरूको नाम चाहिँ यीशु ख्रीष्टले अरू मण्डलीहरूलाई भुल्नुभयो र यो सातवटा मण्डली मात्रै टिप्पण गर्नु भएको पनि होइन, तर यो मण्डलीको नामको अर्थ छ, यो नामको अर्थसँग जोडिएको कारणले सुसमाचार युगभरि 1 लाख विकसित हुन लाग्ने 1,44,000 को मण्डलीलाई ती विभिन्न समय कालखण्डहरूमा विकसित हुँदै जाँदाखेरि ती कालखण्डहरूमा ती समय कालमा बाँच्ने मण्डलीहरूको अनुभवहरूको बारेमा भविष्यवाणी गर्नुभयो, तिनीहरूले भोग्ने ती भविष्यका अनुभवहरूलाई यहाँ चाहिँ चिन्हमा देखाउन खोज्नुभयो, एउटा कारण त्यो। अर्को कारण चाहिँ सातवटै मण्डली चुन्नुको अर्थ, सातको अर्थ पूर्णता हो, सात सङ्ख्याको अर्थ चाहिँ पूर्णता हो। तपाईँले प्रकाशको पुस्तकमा हेर्ने हो भने यो सात अरूमा पनि प्रयोग भएको छ, जस्तै सातवटा छापहरू, सातवटा मोरछाप, सातवटा तुरैहरू, सातवटा कचौरा होइन, यी सात, यो सातले चाहिँ पूर्णतालाई जनाउँछ। हामीले हेर्ने हो भने जस्तै यो युगहरूको मानचित्रमा 3 वटा संसारहरू छ, 3 वटा संसारमा सुसमाचार युग दोस्रो संसारमा पर्छ, दोस्रो संसारमा यो सुसमाचार युग भनेको विशेष गरी यीशु ख्रीष्टको मृत्यु पश्चात सुरु भयो इस्वी सम्बत 33 तिर, अनि अहिलेसम्म हामी सुसमाचार युगको अन्तिमतिर बाँचिरहेका छौँ है, अन्तिमतिर बाँचिरहेका छौँ यो भागतिर। यसरी हो इस्वी सम्बत 33 देखि यहाँदेखि यो सुसमाचार युगको अन्तसम्म करिब करिब 2,000 वर्षको अन्तरालमा विकसित हुने 1,44,000 मण्डलीको विभिन्न समयहरूबाट भएर गयो कि तिनीहरू, तिस मण्डलीको पूर्णतालाई जनाउन सातवटा मण्डली प्रयोग भएको चिन्हको रूपमा है, त्यो सातवटा विभिन्न विकासक्रमको कालखण्डहरूलाई यीशु ख्रीष्टले यसरी चिन्हको रूपमा प्रकाशको पुस्तकमा देखाउन खोज्नुभयो है। हामीले यो कुरा बुझ्नुपर्छ, पहिला प्रकाशको पुस्तकको सातवटा मण्डली बुझ्नलाई हामीले पहिलो कुरा चाहिँ यो बुझ्नुपर्छ कि यो मण्डलीहरू यीशु ख्रीष्टले ती सातवटा फिजिकल चर्चहरूलाई मात्र लेख्नु भएन, तर मण्डलीले त्यसपछि भोग्ने चाहिँ ट्रायल्स, डिफिकल्टिज, सतावटहरूको बारेमा भविष्यवाणी गर्न यी सातवटा मण्डलीहरूको नामको अर्थ छ, त्यो नामको अर्थसँग जोडिएर सुसमाचार युगभरि विकसित हुने वास्तविक 1,44,000 मण्डलीको विभिन्न स्टेजेसहरू चरणहरूलाई जनाउन यसरी सातवटा मण्डलीहरू प्रयोग गर्नुभएको हो चिन्हको रूपमा भन्ने हामीले बुझ्नुपर्छ है। अब ठिक छ, यति त हामीले मान्यौँ ल, सातवटा विभाजनहरू समय कालखण्डहरू जनाउन खोजेको भनेर मान्यौँ। तर हामीले समय कालखण्ड जनाउँछ भने एफएसएसको मण्डली कहिलेदेखि कहिलेसम्म भयो, अनि स्मरणाको मण्डली कहिलेदेखि कहिलेसम्म भयो, हिसाब निकाल्नु पऱ्यो नि त। कहिलेदेखि कहिलेसम्म हो त, समय विभाजन हो भने त्यसरी हामीले हिसाब निकाल्न सक्नु पऱ्यो नि त। बाइबलमा फेरि प्रकाशित पुस्तकमा त्यसरी प्रत्यक्ष रूपमा एफएसएसको मण्डली अहिले यो मितिदेखि यो मितिसम्म छ भनेर लेखिएको छैन। तर हामीले प्रकाशको पुस्तक र अन्य पदहरूको आधारमा हामीले समय विभाजन गर्न सक्छौँ है। जस्तै एफएसएसको मण्डली येशुख्रिस्ट यस संसारमा मानव शरीरमा आउनु भइसकेपछि करिब करिब उहाँको मृत्यु हुने बेलादेखि नै सुसमाचारीय मण्डली सुसमाचारको के अरे सुसमाचारी युग सुरु भयो। त्यहाँदेखि नै मण्डली विकसित भयो। येशुख्रिस्टले आफ्नो चेलाहरूलाई पठाउनु भयो अनि चेलाहरूले ठाउँ ठाउँमा गएर मण्डलीहरू स्थापना गरे। यो समय करिब करिब इस्वीसम्म 33 सुरु हुन्छ। यस हेतुमा हामीले एफएसएसको मण्डली चाहिँ 33 इस्वीसम्म 33 सुरु भयो भन्न सक्छौँ। अब यो कहिले अन्त्य भयो त? यसको उत्तर पत्ता लगाउन हामीले एउटा पद पढ्नुपर्छ है। एकैछिन, कसैले पढ्दिनु, प्रकाश 8:8 पद पढिदिनु त। प्रकाश 8:8 पद।
प्रकाश 8:8, अनि दोस्रो स्वर्गदूतले तुरही फुके, अनि मानो आगोले बलिरहेको एउटा ठुलो पहाड समुद्रभित्र फ्याँकियो, अनि समुद्रको तेस्रो भाग रगत भयो।
अब यो सातवटा तुरैहरू फुकेका छन् नि, दोस्रो स्वर्गदूतले तुरै फुके। तपाईँहरूले के बुझ्नुपर्छ भन्दा यो तुरै आफैमा फेरि चिन्ह हो के? यो पहिलो तुरै फुक्दाखेरि भएको कुराहरू तुरै नै फुकिएको चाहिँ होइन, फुक्ने होइन। त्यस्तो तुरै यो संसारमा कुनै पनि बज्या छैन। त्यो तुरै बज्दाखेरि यसरी रुखहरूको तेस्रो भाग जल्ने मर्ने यो संसारमा कुनै त्यस्तो तुरै फुकेको छैन के है। यो तुरै पनि आफैमा चिन्ह हो। जस्तै यो तुरैले के जनाउँछ भन्दाखेरि सन्देश, कुनै सन्देश लाई जनाउँछ। यसलाई बुझ्न हामीले एउटा भर्स हेर्नुपर्छ, प्रकाश 1:10 पढ्नु त।
प्रकाश 1:10 भन्नुभयो,
हजुर,
प्रभुको दिनमा म आत्मामा थिएँ र आफ्नो पछिल्तिर मैले यसो भने, तुरहीको जस्तो ठुलो बाढी सुने।
एकछिन, तुरै बज्यो नि त, तुरै जस्तो केही सुन्यो अरे यो उनीहरूले। तुरै बज्दाखेरि त यो एकदम ठुलो तुरैको ढङ्ग आवाज सुन्नुपर्ने हो, तर के सुने तिनले? बाणी सुने। कस्तो बाणी? 11 पढ्नु त।
अल्फा र ओमेगा, प्रथम र अन्तिम, म नै हो। तिमी जे देख्छौ सो एउटा पुस्तकमा लेख, र त्यो एसियामा भएका सातवटा मण्डलीहरू अर्थात् एफेसस, स्मर्णा, पर्मगस, थियाटिरा, सार्डिस, फिलाडेल्फिया र लाओडिसियामा पठाइदेऊ।
तपाईँले ख्याल गर्नुभयो, 10 पदमा तुरै भइसकेपछि त यो उनीहरूले केही कुराहरू लेख्नु पऱ्यो नि। जस्तै एकदम ठुलो आवाज कानै खाने, यो उनीहरूले कान नै सुन्नै नसक्ने त्यस्तो आवाज सुन्नुपर्ने हो त। तुरै जस्तो के? तुरै त बज्यो, तुरै जस्तो के आयो त्यहाँ? एउटा कुनै सन्देश आयो के? प्रष्ट बुझिने सन्देश। 11 पदमा त्यो सन्देश आयो नि त, त्यो तुरै जस्तो थियो। यस हेतुमा हामीले प्रकाशको पुस्तकलाई कस जब तुरैहरू फुकिन्छ नि, जस्तै प्रकाश 8 अध्यायमा तुरैहरू, सातवटा तुरैहरू फुक्न सुरु गरिरहेछ नि, यो कुनै हामीले चाहिँ एउटा कुनै बाजा होइन कि यो तुरै। यो तुरैले एउटा कुनै मेसेज, सन्देशलाई जनाउँछ। अब यो सातवटा तुरैहरू फुकिन्छन् भन्नुको अर्थ के हो भन्दा, यो फेरि अरू कुनै दूत आएर फुकेको होइन के, यो सातवटा तुरैहरू यही सातवटा मण्डलीको दूतहरूलाई लेखिएको जुन सन्देश छ नि, जस्तै प्रकाश 2 अध्यायमा एफएसएसमा स्मरणामा भएको मण्डली, प्रगामसमा भएको मण्डली, थियाटेरेमा भएको मण्डलीको दूतलाई जुन सन्देश दियो नि, त्यही सन्देशको असरहरू हो सातवटा तुरै चाहिँ। है, तपाईँले यसरी बुझ्नुपर्छ। अब तपाईँलाई म छोटकरीमा बताउँछु। सातवटा तुरैले, तपाईँले ख्याल गर्नु है, पहिला तुरै भन्दा पनि पहिला त छापहरू छ, मोर छापहरू। सातवटा मोर छापहरूले यो जति पनि सत्यता छ बाइबलमा, र विशेष गरी प्रकाशको पुस्तकमा यौनालाई दिएको सत्यता, त्यो सत्यताको असर मण्डलीमा कस्तो रहन्छ भन्ने कुरा भविष्यवाणी गर्छ सातवटा मोर छापले। है, तपाईँले ख्याल गर्नुहोस्, टिप्नु भए पनि हुन्छ। सातवटा मोर छापले सत्यताको असर मण्डलीमै कस्तो रहन्छ भन्ने कुरा प्रतिनिधित्व गर्छ। सातवटा तुरैले भने त्यही सत्यताले समाजमा कस्तो असर पुर्याउँछ भन्ने कुराको प्रतिनिधित्व गर्छ। फेरि म तपाईँहरूलाई यो रिपिट गर्छु, सातवटा मोर छापले चाहिँ सत्यताको असर मण्डलीमै कस्तो हुन्छ भन्ने कुरा जनाउँछ। सातवटा तुरैले सत्यताको असर मण्डलीमा होइन, अरू बाँकी समाज मानव जातिमा कस्तो रहन्छ भन्ने कुरा जनाउँछ। है, अब तपाईँले ख्याल गर्नुभयो भने नि, जस्तै मोर छाप खोल्दाखेरि केही उदाहरण हेऱ्यौँ, जस्तै सातवटा मोर छापहरू खोल्दाखेरि कस्तो असर भएको त, त्यहाँ एक तिहाई दुई तिहाई भनेको छैन के, कसैले पढिदिनु। पहिलो प्रकाश 6 को एक पद, प्रकाश 6 को एक पद, प्रकाश 6 को एक पद पढिदिनु।
प्रकाश 6 को एक पद,
हजुर,
अनि जब त्यसमाले छापहरू मध्ये एउटा खोल्नुभयो तब मैले देखेँ, अनि ती चार जीवित प्राणीहरू मध्ये एउटालाई गर्जनको आवाज जस्तो आऊ हेर आऊ र हेर भनिरहेको सुने।
पढ्दै जानु, पढ्दै जानु। तल दुई पद,
अनि मैले हेरे अनि मैले हेरे अनि हेर एउटा सेतो घोडा, अनि त्यसमाथि बस्नेसँग एउटा धनु थियो, अनि उस जित्दै जित्दै र जित्नलाई अघि बढ्यो,
दस। हेर्नु, यहाँ तपाईँले ख्याल गर्नुभयो नि,
अनि
यदि
जब
यहाँनिर एक
उहाँले दोस्रो
नै
छाप खोल्नुभयो
एकैछिन
तब मैले दोस्रो जीवित
है, जस्तै यो छापहरू खोल्दाखेरि नि एक तिहाई दुई तिहाई भनेन कि त्यसको असर बस यसलाई उसलाई यस्तो हुन्छ उस्तो हुन्छ भनियो, एक तिहाई दुई तिहाई भनेन है। दोस्रो छाप खोल्दाखेरि रातो घोडा भयो, तेस्रो छाप खोल्दाखेरि कालो घोडा भयो, चौथो छाप खोल्दाखेरि पहिलो घोडा, पाँचौँ छाप खोल्दाखेरि कस्तो हुन्छ? नौ पद पढ्दैन त। नौ पद, प्रकाश 6 को नौ पद पढ्नु।
प्रकाश 6 को 9 पद, अनि जब उहाँले पातो छाप खोल्नुभयो तब मैले अनि जब
दुई
उहाँले पाँचौ छाप खोल्नुभयो तब मैले पृथ्वीको मनतिर उनीहरूका प्राणहरू देखे, जो चाहिँ परमेश्वरको वचन र आफूले कायम राखेको गवाहीको कारणले मारिएका थिए।
पढ्दै जानु। दस पद,
अनि उनीहरू यसो भन्दै ठुलो स्वरले कराए, हे मालिक, हे पवित्र र सत्य, कहिलेसम्म तपाईँले न्याय गर्नुहुन्न र पृथ्वीमाथि बस्नेहरूबाट हामीहरूको रगत बदला लिनुहुन्न?
छैटौँ छाप खोल्दाखेरि कस्तो हुन्छ? 12 पद,
11 पद पनि
12 पद पढ्नु।
अनि जब उहाँले अनि जब उहाँले छोटो छाप खोल्नुभयो तब मैले हेरेँ, अनि हेरेँ एउटा ठुलो ठुलो भुइँचालो भयो, अनि घाम चाहिँ केसको भाँग्रो लुगा जस्तो कालो भयो र जुन चाहिँ रगत जस्तो भयो।
अब हेर्नु है, यो पदहरूमा हेर्दाखेरि नि यो छापहरू खोल्दाखेरि एक तिहाई दुई तिहाई भनेको छैन कि, अनि छैटौँ छाप खोलिसकेपछि 7 अध्यायमा आएर 1,40,000को कुरा छ है। 1,44,000को निधारमा छाप लगाइसकेपछि मात्रै 7औँ छाप खोलिन्छ 8 अध्यायमा। 8 अध्याय एकपल्ट पढ्नु। प्रकाश 8:1।
अनि जब उहाँले सातौँ छाप खोल्नुभयो तब स्वर्गको आधा घन्टा जति चक्रमण्ण भयो, चकमन्न भयो।
एकछिन है, ए तपाईँले हेर्नुभयो भने नि यो 7वटा छाप मोहर छापले चाहिँ सत्यताको असर मण्डलीलाई जनाउँछ के, किन 7औँ छाप खोलिनुभन्दा अगाडि 7 अध्यायमा 1,44,000को निधारमा छाप लगाइसकिएको छ। अब 7औँ छाप खोलेपछि 7वटा तुरैहरू बन्न थाल्छन्। अब प्रकाश 8:6 पढ्नु त।
अनि 7वटा तुरहीहरू भएका
पढ्दै जानु।
अनि 7वटा तुरहीहरू भएका ती 7 जना स्वर्गदूतहरू तुरही फुक्न तयार भए।
एकछिन है, 7औँ छाप खोल्दाखेरि मण्डली पूर्ण भइसकेको छ, 1,44,000को निधारमा छाप लागिसकेको छ, मण्डली पूर्ण भयो। अब 7औँ छाप खोलेपछि 7वटा तुरैहरू बन्न थाल्छ। मैले तपाईँलाई अघि पनि भने 7वटा तुरैहरूले अब चाहिँ सत्यताको असर चाहिँ समाज मानव जातिमा कस्तो हुन्छ भन्ने कुरा जनाउँछ के। अब यी 7वटा तुरैहरू हेर्ने हो भने चाहिँ एक तिहाई एक तिहाई तेस्रो भाग भने छ। जस्तै 6 अध्याय हामीले पढ्यौँ, के अरे 6 पद 8:7 पद पढ्नु त।
आठको 7 पद अनि पहिलो स्वर्गदूतहरूले तुरही फुके र रगत मिसिएका असिना र आगो उत्पन्न भयो, अनि ती पृथ्वीमाथि फ्याँकिए, अनि रुखहरूको तेस्रो भाग जल्यो र सबै हरियो घाँस जल्यो।
तपाईँहरूले फेरि यो बुझ्नु हुँदैन, कुनै स्वर्गदूत आएर तुरै फुक्छन् अनि पृथ्वीको सबै रुखहरूको तेस्रो भाग जल्छ यो भन्न खोजे होइन। यो प्रकाशको पुस्तक आफैमा चिन्ह छ, अहिले हामीले यो चिन्हको अर्थ हेर्दैनौँ, तर तपाईँहरूले यहाँ एउटा भिन्नता देख्न सक्नुहुन्छ के। अब तुरैहरू फुकिसकेपछि नि यो तुरै फुक्न तयार भए, पहिलो स्वर्गदूतले तुरै फुके, फेरि गएर स्वर्गदूतले तुरै ठुलो तुरै फुक्ने होइन कि, हामीले अघि नै हेऱ्यौँ नि तुरै भनेको सन्देश हो। पहिलो स्वर्गदूतले फुकेको तुरै अरू केही नभइकन पहिलो दूत एफेसको मण्डलीको दूतलाई लेखिएको मेसेज नै अब चर्को हुँदै गएको हो के। त्यो सन्देशले अब मण्डलीलाई नभइकन अरू मानव जातिमा कस्तो असर पार्छ त भन्ने कुरा हो। त्यो सन्देश चाहिँ अब फिजिँदै गयो के, चर्को हुँदै गयो। तुरै फुक्दाखेरि रुखहरूको तेस्रो भाग जल्यो, दोस्रो स्वर्गदूतले तुरै फुके, फेरि दोस्रो स्वर्गदूतले तुरै फुके भन्नु गर्थ्यो के भन्दाखेरि, दोस्रो स्वर्ग मण्डलीको दूतले मण्डलीको दूतलाई दिएको सन्देश त्यो चर्को हुँदै गयो के, त्यसको असर समाजमा कस्तो हुन्छ भन्ने कुरा हो। 8 पदमा पनि तपाईँले पाउनुहुन्छ। 9 पद पढ्नु त। दोस्रो स्वर्गदूतले तुरै फुक्दाखेरि पनि तेस्रो भाग मात्रै नष्ट भएको छ, 1/3। 9 पद पढ्नु त।
अनि समुद्रभित्र भएका प्राणीहरू जससँग जीवन थियो तिनको तेस्रो भाग मरे, अनि जहाजको तेस्रो भाग पनि नष्ट भयो।
1/3 भाग नष्ट हो, तेस्रो स्वर्गदूतले फुक्दाखेरि पनि 1/3 नै भएको छ क्या। एकछिन 10 पद पढ्नु। दस पद
अनि तेस्रो स्वर्गदूतले तुरही फुके, अनि राका झैँ बलिरहेका एउटा ठुलो तारा स्वर्गबाट खस्यो, अनि त्यो नदीहरूको तेस्रो भागमाथि र पानीको मुहानमाथि खस्यो।
यहाँ पनि तेस्रो भाग, त्यसरी नै चौथौ पाँचौ तेस्रो भागमा त्यो असर हुँदै गयो, तर पुरैलाई त असर गरेन। त्यो असर नगरेको कुरा कहाँ लेखिएछ, प्रकाश 9 अध्यायको 29 अट्ठाइस र उन्तिस पद पढ्नु। अझै बिस र एक्काइस, सरी, प्रकाश नौको बिस एक्काइस पढ्नु त।
तर यी महामारीहरूद्वारा नमारिएका बाँकी मानिसहरूले दुष्ट आत्माहरूलाई र सुनका, चाँदीका, पित्तलका, ढुङ्गाका र काठका मूर्तिहरूलाई पूजा नगरौँ भनेर आफ्ना हातका कामहरूबाट अझै पश्चाताप गरेनन्, जुन मूर्तिहरू न देख्न, नसुन्न, न हिँड्न सक्छन्।
पश्चाताप गरेनन् अझै समा अरू मानव जातिले, छैटौँ स्वर्ग, छैटौँ तुरै पुग्दाखेरि त्यसपछि नै सातौँ स्वर्ग, सातौँ के अरे तुरै फुकिन्छ। सातौँ तुरै फुक्दाखेरि पनि के त पन्ध्र पद पढ्नु त, के अरे प्रकाश बाह्रको, प्रकाश बाह्रको, प्रकाश एघारको पन्ध्र पद।
प्रकाश 11 को 15 पद, अनि सातौँ स्वर्गदूतहरूले तुरही फुके, अनि स्वर्गमा यसो भन्ने ठुला ठुला आवाजहरू भए, यस संसारका राज्यहरू चाहिँ हाम्रा प्रभुका र उहाँको ख्रीष्टको राज्यहरू भएका छन्, अनि उहाँले सदा सर्वदा राज्य गर्नुहुन्छ।
यो त स्वर्गमा मात्रै हो, पृथ्वीमा अझै पनि पूर्ण रूपमा त्यो असर पुगेको छैन है। अनि त्यसपछि अठार पदमा न्याय गर्ने समय आयो, न्याय गर्ने समय आइसकेपछि तपाईँको चाहिँ उन्नाइस पदमा मन्दिर खोलियो, बिजुलीहरू चम्के, भुइँचालो गयो, असिना पर्यो है। यसरी सातौँ तुरै फुकिसकेपछि पनि अझै त्यो असर समाजमा पूर्ण रूपमा भएन। त्यसपछि नै के भयो भन्दाखेरि पढ्दै जाने हो भने अन्तिम सातवटा कचौराहरू खनाइएको छ जसमा चाहिँ परमेश्वरको क्रोध पुरा हुन्छ। त्यो सातवटा कचौरा कहाँ छ भन्दा प्रकाश पन्ध्रको एक पद पढ्नु त।
प्रकाश 15 को 1, अनि मैले स्वर्गमा अर्का एउटा ठुलो र अचम्मको चिन्ह अर्थात् आखिरी सात महामारीहरू भएका सातजना स्वर्गदूतहरूलाई देखेँ, किनकि तिनैमा परमेश्वरको क्रोध पूरा हुन्छ।
यसरी प्रकाशको पुस्तक लेखिएको छ के। अब हामीले सरस्वती फेरि तपाईँलाई म रिभाइज गर्छु, तपाईँहरूले के बुझ्नुपर्छ भन्दाखेरि सातवटा मोहर छापले सत्यताको असर मण्डलीमा कस्तो रहन्छ भन्ने कुरा जनाउँछ। सातवटा तुरैले चाहिँ सत्यताको असर अरू मानव जातिमा कस्तो रहन्छ भन्ने कुरा जनाउँछ है। तर ती सातवटा मोर्चा, अझ विशेष गरी ती सातवटा तुरैहरू फुकेका दूतहरू छन् नि, त्यहाँ घटेको घटना चाहिँ यो मण्डलीको सातवटा स्टेज विभिन्न चाहिँ चरणहरूमा दूतहरूलाई लेखिएको मेसेज सन्देश नै हो कि, त्यसको असर हो है। अब हामीले यो समय विभाजनहरू छुट्याउन खोज्दैछौँ। एफेसको मण्डली 33 इस्वीसम्म 33 देखि सुरु भयो। अब यो कहिले अन्त्य हुन्छ भन्ने कुरा नि हामीले प्रकाश 8 को 8 मा पाउँछौँ। प्रकाश 8 को 8 पढ्नु छ, प्रकाश 8 को 8।
अनि तेस्रो स्वर्गदूतहरूले तुरही फुके, अनि मानव आगोले बलिरहेको एउटा ठुलो पहाड समुद्रभित्र फ्याँकियो, अनि समुद्रको तेस्रो भाग रगत बन्यो।
कुन दुधले फुकिरहेछ नि, कुन चाहिँ दुधले
दोस्रो
फुकिरहेछ यो
स्वर्गदूतले
हजुर?
दोस्रो स्वर्गदूतले
यो दोस्रो स्वर्गदूतले तुरै फुक्दाखेरि के भएछ, एउटा ठुलो पहाड समुद्रभित्र फ्याँकियो भनेको छ नि होइन। यो ठुलो पहाड समुद्रभित्र
हजुर
फ्याँकियो, यसबाट यो मेसेजले हामीले के बुझ्छौँ भन्दाखेरि यो ठुलो पहाड यदि प्रकाश 2 र 3 अध्यायमा लेखिएको मण्डलीहरू चाहिँ समय विभाजनहरू हो भने यो दोस्रो स्वर्गदूतले प्रकाश 8 को 8मा फुकेको मेसेज जुन छ ठुलो पहाड समुद्रभित्र फ्याँकियो, त्यसले चाहिँ विशेष गरी इस्वी सम्वत 70मा एउटा ठुलो पहाड अथवा बाइबलमा पहाडले राज्यलाई जनाउँछ। इजरायल राज्य चाहिँ, इजरायलको विशेष गरी हेडक्वार्टर, सदरमुकाम येरुसलेम पुरै ध्वस्त गरिएको थियो, आगो लगाइएको थियो। रोमी सिपाहीहरूले येरुसलेम सहरलाई पुरै नष्ट गरेका थिए कि है। यस अर्थमा यसरी हामीले प्रकाश 8 को 8 अध्याय पदको आधारमा पहिलो मण्डली एफएसएसको समय कालखण्ड हामीले यसरी निकाल्न सक्छौँ, इस्वी सम्वत 33 देखि 70 AD, है, तपाईँले टिपोट गर्नु। अब अर्को त्यसपछिको मण्डली छ स्मरण, है, स्मरण। अब यो स्मरणको मण्डली पहिलो मण्डलीको कालखण्ड सिद्धियो 70 इस्वी सम्वतमा, त्यही समयदेखि अर्को मण्डलीको समय सुरु हुन्छ, है, 70 इस्वी सम्वत। अब यो स्मरणको मण्डलीको कालखण्ड कहिले अन्त भयो भन्ने कुरा हामीले कसरी पत्ता लगाउने त, है, यो कुरा चाहिँ प्रकाश 2:10 अध्यायमा छ। प्रकाश 2:10 अध्याय पढ्दिन,
प्रकाश
प्रकाश
दुई,
2:10।
तिमीले कष्ट भोग्न लागेका कुराहरू मध्ये कुनैसँग नडराऊ। हेर, तिमीहरूको जाँच होस् भनेर शैतानले तिमीहरू मध्ये कतिलाई झ्यालखानामा हाल्नेछ, अनि 10 दिनसम्म तिमीहरूलाई सङ्कष्ट हुनेछ। मृत्युसम्म विश्वास योग्य रह र म तिमीलाई जीवनको मुकुट दिनेछु।
यहाँ 10 दिन भनेको छ नि, यो हाम्रो गन्तीको 10 दिन होइन के, प्रकाशको पुस्तक आफैमा चिन्हहरूले भरिएको छ। यो 10 दिनले 10 विशेष गरी 10 वर्षलाई जनाउँछ। बाइबलमा समयलाई तोड्ने, समयको भविष्यवाणी तोड्ने एउटा फर्मुला छ, त्यो हामी पछि अध्ययन गर्छौँ। अहिलेलाई यति बुझ्ने कि बाइबलमा कुनै ठाउँमा भविष्यवाणी गर्दाखेरि एक दिन भनेर कुनै अगमवक्ताले भन्यो भने त्यो एक दिनको अर्थ एक वर्ष हुन्छ, अनि 10 दिन भन्नुको अर्थ 10 वर्ष हो। अब बाइबल के अरे हामीले मण्डलीको इतिहासमा हेर्ने हो भने नि, यो डाइक्लोटियन भन्ने एउटा रोमन इम्पेरर साम्राज्य थिए, साम्राज्यका के अरे इम्पेरर, यो इम्पेरर डाइक्लोटियनको समयमा इस्वी सम्वत 303 देखि 313 इस्वी सम्वतसम्म मण्डलीलाई यति साह्रो सतावट गरिएको थियो, मण्डलीको इतिहासमा सबैभन्दा कठोर सतावट यिनै डाइक्लोटियनको समयमा इस्वी सम्वत 303 देखि 313 AD दिएको थियो। त्योभन्दा अगाडि पनि सतावट नभएको चाहिँ होइन, जस्तै पावलहरूको समयमा इम्पेरर नेरो भन्ने थिए, है, तर यो 303 देखि 313 इस्वी सम्वतसम्म डाइक्लोटियन भन्ने इम्पेरले यति साह्रो सतावट दियो कि यिनले रङ्गशाला जस्तो ठाउँमा मण्डलीहरूलाई लगेर बाल बच्चाहरूले समेत लगेर सिंहहरू छोडिदिन्थे, यति साह्रो सतावट गरेका थिए कि, तपाईँहरूले इन्टरनेटमा पनि हेर्न सक्नुहुन्छ है। यसरी हामीले अब स्मरणको मण्डलीको समय कालखण्ड विभाजन निकाल्न सक्छौँ, इस्वी सम्वत 70 देखि 313। यसरी नै त्यस्ता थुप्रै अरू चाहिँ वर्षहरू छन् जुनको आधारमा हामीले हरेक यी 7वटा मण्डलीहरूको समय निकाल्न सक्छौँ। जस्तै पर्गामोस मण्डली कहिलेदेखि कहिलेसम्म थियो त, स्क्रिनबाट पढिदिनु, पर्गामसको मण्डली कहिलेदेखि कहिलेसम्म थियो स्क्रिनबाट पढिदिनु, र त विनोद सर तपाईँहरूले पढ्न सक्नुहुन्छ भने पनि कृपया तपाईँले पनि पढ्न सक्नुहुन्छ है त, स्क्रिनमा पढिदिनु, स्क्रिनमा पर्गामस कहिलेदेखि कहिलेसम्म रह्यो सिस्टर निता,
हजुर,
पर्गामसको मण्डलीको समय विभाजन कहिलेदेखि कहिलेसम्म रह्यो।
इस्वी सम्वत 313 देखि
1100 57 सौ, है, तपाईँहरूले टिपेर राख्नु होला। त्यसरी नै थिएटेराको मण्डली कहिलेदेखि कहिलेसम्म,
इस्वी सम्वत 1157 देखि इस्वी सम्वत 1386
67 सम्म, है, त्यसपछि
सडसठी
60 इसको मण्डली कहिलेदेखि
अडसठी
कहिलेसम्म,
1367 देखि इस्वी सम्वत 1516-17 सम्म
त्यसपछि फिलाडेल्फियाको मण्डली कहिलेदेखि कहिलेसम्म,
1516 देखि 1874 सम्म
1517 देखि, है, त्यसपछि लाओडिसियाको मण्डली कहिलेदेखि कहिलेसम्म,
1874 देखि
मण्डली पुरा नभएसम्म, अहिलेसम्म पनि मण्डली 1,40,000 पुरा भएको छैन, अहिलेसम्म पनि लाओडिसियाको मण्डलीको कालखण्ड छ। यसरी हामीले, है, यसरी हामीले चाहिँ मण्डलीको विभाजनहरूलाई समय सुरु र अन्तसहित हामीले यसरी निकाल्न सक्छौँ। यसको विस्तृत विवरण तपाईँहरूलाई हामी पिडिएफ प्रोभाइड गर्छौँ, पिडिएफमा पनि अध्ययन गर्नुहोला। ठिक छ, मण्डलीको समय विभाजन त निकाल्यौँ, अब हामीले एउटा प्रश्न आउन सक्छ, जस्तै यी सातवटा दूतहरू को हुन्थ्यो नि त्यसो भने? अब हामीलाई प्रश्न आउन सक्छ, अब दूत भन्नाले हाम्रो मस्तिष्कमा पहिल्यै एउटा के अवस्था आउँछ, के बुझ्छौँ भन्दा हामीले साँच्चै स्वर्गदूत नै आएका हुन् कि? एफएसएसको मण्डलीलाई लेखेर परमेश्वरले यसले साँच्चै कुनै दूत स्वर्गदूतलाई नै खटाउनु भएको हो कि? बाइबलमा दूतको थुप्रै अर्थहरूमा प्रयोग भएको छ, जस्तै मत्ती 11:10 पढिदिनु, मत्ती 11:10, मत्ती 11:10 पढिदिनु।
मत्ती 11:10, किनकि यिनी तिनै हुन् जसको विषयमा यो लेखिएको छ, हेर म आफ्ना दूतलाई तिम्रो सम्मुख पठाउँछु, जसले तिम्रो अघि तिम्रो बाटो तयार पार्नेछ पार्नेछन्।
यहाँ कसको विषयमा लेखिएको यो कुरा? मत्ती 11:10 यहाँ भनिएको छ नि, किनकि यिनी तिनै हुन्। यिनी को हुन् त? 11 टाइटल हेर्नुभयो भने बत्तिसमा दिने यौन्नाको प्रशंसा भनिएछ हो। 11 अध्यायमा बत्तिसमा दिने यौन्ना मान्छेको विषयमा लेखिरहेको छ। यो मान्छे बत्तिसमा दिने यौन्नाको बारेमा 11:10 के लेखियो? यिनी तिनै हुन् जसको विषयमा लेखिएको छ। के लेखिएको छ? हेर म आफ्नो कसलाई? दूतलाई पठाउँछु। मर्कुस 1:2 पढिदिनु, मर्कुस 1:2, मर्कुस 1:2।
मर्कुस 1:2, जस्तो भविष्य वक्ताहरूमा लेखिएको छ, हेर म आफ्नो दूतलाई तिम्रो सम्मुख पठाउँछु, जसले तिम्रो अघि तिम्रो बाटो तयार पार्नेछन्।
यो पनि बत्तिसमा दिने यौन्नाकै बारेमा लेखिएको, लुका 7:27 पनि त्यसरी लेखिएको छ। लुका 9:52 पढ्नु त।
लुका 9:52, अनि आफ्नो लुका 9:52, अनि आफ्नो अघि अघि आफ्ना दूतहरू पठाउनु भयो, अनि तिनीहरू गएर उहाँको निम्ति तयार गर्नलाई सारीहरूको एउटा गाउँमा पसे।
यहाँ अनि आफ्नो अघि अघि उहाँले दूतहरू पठाउनु भयो। कसले पठाउनु भयो? येशु ख्रिस्टले। कसलाई? दूतहरू। यी दूतहरू को हुन् त नि? 54 पढ्नु त।
अनि जब उहाँका चेला याकुब र युहन्नालाई देखे, तब तिनीहरूले भने, हे प्रभु, के हामी एलियाले गरे जे आकाशबाट आगो बर्सने र तिनीहरूलाई भस्म पार्ने आज्ञा दियौ? के तपाईँ यो इच्छा गर्नुहुन्छ?
उहाँले 52 पदमा पठाउनु भएको दूतहरू अरू कोही नभइकन उहाँकै चेलाहरू हुन् क्या? सामरीमा पठाउनु भएको, सामरीहरूको गाउँमा पठाउनु भएको दूतहरू अरू कोही नभइकन उहाँकै चेलाहरूहरू हुन्। मानिसहरू बाइबलमा ती मानिसहरूलाई त फेरि यहाँ दूत भनेर लेखिएको रहेछ। यी यस्ता पदहरू अरू पनि छन्, नभए होइन है। अब तपाईँहरूले मैले भनेका पदहरूलाई राम्रोसँग टिप्पण गर्नुहोला, जुन पदमा व्यक्ति विशेषलाई नै दूत भनेर लेखिएको छ। जस्तै मलाकी 2:7 पढ्नु त। मलाकी 2:7 पढ्दिनँ। विनोद सर, यदि तपाईँले पढ्न सक्नुहुन्छ भने कृपया पढिदिनु होला। विनोद सर,
मलाकी 2:7,
हजुर।
किनकि पुजारीहरूका ओठहरूले ज्ञानको रक्षा गर्नुपर्छ, र उसको मुखबाट मानिसहरूले व्यवस्था खोज्नुपर्छ, किनभने ऊ सेनाहरूको परमप्रभुको दूत हो।
को चाहिँ परमप्रभुको दूत हो?
सेनाहरू
पुजारीहरू। यो वर्षको आधारमा हेर्ने हो भने पुजारीहरूलाई यहाँ दूत भनिएछ है। पुजारीहरू व्यक्ति विशेष, मानिसहरूलाई यहाँ दूत भनिएको छ। फिलिप्पी 2:25 पद पढ्नु त। फिलिप्पी 2:25,
फिलिपी 2:25,
हजुर।
तरै पनि मैले
पढ्दै जानु।
एफ्रोडिटसलाई तिमीहरूका पठाइदिनु आवश्यक ठाने जो मेरा भाइ सहकर्मी र सँगै सिपाही हुन्, तर तिमीहरूको चाहिँ दूत र मेरो खाँचोको सेवा गर्ने सेवक हुन्।
यहाँ दूत भनेर कसलाई भनिएको छ? एफ्रोडिटसलाई भनिएको छ, जो मानिस व्यक्ति नै थिए है। त्यसै गरी कसैले पढिदिनु एकछिन, फिलिप्पी 2:25 पढ्नुभयो होइन, दोस्रो करन्थी 8:23 पढ्नु त, दोस्रो करन्थी 8:23, दोस्रो करन्थी 8:23 पढिदिनु।
दोस्रो करन्थी 8:23।
हजुर
कसैले तितसको विषयमा सोध्छ भने उनी मेरा सहभागी र तिमीहरूको सम्बन्धमा मेरा सहकर्मी हुन्, अथवा हाम्रा भाइहरूको विषयमा सोधिन्छ भने उनीहरू मण्डलीहरूका दूतहरू र ख्रिस्टको महिमा हुन्।
मण्डलीका दूतहरू हुन्, कसको विषयमा लेखिएछ यहाँ?
तितसको
तितस आफै व्यक्ति मान्छे थिए। यसु 6:17 पद पढ्नु त, यसु 6:17 पद, यसु 6:17 पद पढ्दिनु, यसु 6:17।
यहोशू 6:17। अनि यो अनि यो सहर यो अनि यो सहर यो र यसमा भएका सबै थोकहरू परमप्रभुका निम्ति अर्पित छन्। वेश्या राहाब तिनी र तिनीसित घरमा भएका सबै मात्र जीवित रहन्, किनकि तिनले ती दूतहरूलाई लुकाइन् जसलाई हामीले पठाएका थियौँ।
यो चाहिँ यरियो सहर ढल्दाखेरिको घटना हो। यरियो सहरको पर्खाल घटिसके के ढलिसकेपछि इजरायलीहरू यरियो सहर आक्रमण गर्दाखेरि राहाबले चाहिँ त्यहाँ कसैलाई लुकाएकी छिन्, यहाँ चाहिँ दूत भनिएछ। तपाईँले विचार गर्नु त, यहाँ राहाबले स्वर्गका दूतहरूलाई लुकाएको थिए र राहाबले आफ्नो घरमा स्वर्गको दूतहरूलाई लुकाएकी थिइन्, थिएनन्। ती जासुसहरूलाई नै लुकाएकी थिइन् के, मानिस जासुसहरू जसलाई चाहिँ मोसाले पठाएका थिए। अझै विशेष गरी यहोशूको समयमा यहोशूलाई यहोशूले जासुस गर्न पठाएका थिए के, बुझ्नुहुँदैछ? राहाबले लुकाएको दूत अरू कोही नभइकन मानिस नै हो। यसरी बाइबलमा हामीले कति ठाउँहरूमा चाहिँ मानिसलाई नै दूत भनेर लेखिएको पायौँ। प्रकाशको पुस्तक आफैमा पनि चिन्ह हो। यो चिन्हहरूलाई साधारण शाब्दिक अर्थमा अर्थाउनु हुँदैन। जसरी मण्डलीहरू आफैमा चिन्हको रूपमा प्रयोग भएको छ प्रकाशको पुस्तकमा, त्यसरी नै यी दूतहरू पनि स्वर्गदूतहरू नभइकन व्यक्ति विशेष मानिसहरू नै हुन् है। अब हामी यी दूतहरू को रहेछन् भनेर हेरौँ। पहिलो मण्डली एफेससको मण्डलीको निम्ति दूत चाहिँ परमेश्वरले प्रेरित पावललाई खटाउनु भएको थियो। यिनले मण्डलीको निम्ति नयाँ करारको करिब करिब 1/3 भन्दा बढी पत्रहरू पावलले नै लेखेका थिए। त्यसपछिको मण्डली स्मरणाको मण्डलीको दूत चाहिँ प्रेरित योहन्ना थिए। त्यसपछि पर्गामसको मण्डलीको दूत चाहिँ एरियस भन्ने व्यक्ति खटिएका थिए। परमेश्वरले एरियस भन्ने व्यक्तिलाई खटाउनु भएको थियो। थिएटेरामा भएको मण्डलीको दूत चाहिँ पिटर वाल्डो भन्ने थिए। सार्डिसमा भएको दूत चाहिँ जोन विक्लिफ भन्ने थिए। फिलाडेल्फियामा भएको मण्डलीको दूत चाहिँ मार्टिन लुथर थिए। त्यसै गरी लाउडिसियामा भएको मण्डलीको दूत चाहिँ चार्ल्स टेज रजेल थिए। तपाईँहरूलाई लाग्न सक्छ, होइन यो दूतको नामहरू लेखिएको छैन बाइबलमा, कसरी भन्न सकिन्छ? हामीले मण्डली प्रकाशको पुस्तकमा भएको मण्डली चाहिँ आफैमा चर्चहरू बिल्डिङहरू नभइकन सुसमाचारी युगमा विकसित हुने 1,44,000 मण्डली सदस्यहरूको समय कालखण्डहरू हुन् भनेर जब हामीले बुझ्छौँ भने ती कालखण्डहरूमा परमेश्वरले विशेष व्यक्तिहरू खटाउनु भएको थियो, जो व्यक्तिहरू चाहिँ त्यो मण्डलीको विकासको निम्ति विशेष रूपमा खटिएका थिए के। जस्तै हामीले अघि हेऱ्यौँ नि जोन विक्लिफ, जोन विक्लिफ भन्ने त्यस्ता व्यक्ति थिए कि त्यो समय कालखण्डमा बाइबललाई इङ्ग्लिसमा ट्रान्सलेट गर्ने पहिलो व्यक्ति हुन्, जोन विक्लिफ है। मार्टिन लुथर चाहिँ त्यस्ता व्यक्ति हुन् जसले चाहिँ रिफर्मेसन भन्ने क्रुसेड सुरु गरे। रिफर्मेसनको बारेमा तपाईँहरूले अनलाइनमा हेर्न सक्नुहुन्छ। विशेष गरी मार्टिन लुथर आफैमा रोमन चर्चमा हुर्किएका पादरी थिए। रोमन चर्चमा हुर्कदै गर्दा उनले बाइबललाई अध्ययन गर्ने क्रममा होइन पदहरू पढिसकेपछि रोमन क्याथोलिसिजम आफैमा एउटा एन्टिक्राइस्ट हो भन्ने जब पत्ता लगाए तब उनले 95 वटा थेसिस लेखेका थिए। त्यो बेलामा जर्मनका चर्चहरूमा उनले त्यो थेसिसहरू टाँस्दै किल्ला ठोक्दै हिँडिसकेपछि रिफर्मेसन भन्ने क्रुसेड सुरु भएको थियो विश्व इसाई जगतमा। त्यो रिफर्मेसनले रोमन क्याथोलिसिजमको घोर विरोध गरेको थियो, अनि त्यो विरोध गरेको कारणले गर्दा, प्रोटेस्ट गरेको कारणले गर्दा नै प्रोटेस्टेन्ट चर्चहरू विकसित भयो है। हो यसरी विशेष व्यक्तिहरू यो समय कालखण्डमा परमेश्वरले नै खटाउनु भएको थियो। प्रकाशको पुस्तक आज हामीले यसरी चाहिँ त्यो प्रकाशको 2 र 3 अध्यायको मण्डली र ती दूतहरूको बारेमा आज हामीले धेर थोर जानकारी गर्यौँ पायौँ। अब यो कुराहरू पुरानो करारमा पनि नभए चाहिँ होइन, तर जकरियाको 4 अध्यायमा नि जकरियाले एउटा दर्शन देखेका छन्। अनौठो दर्शन छ है त्यो। जकरिया 4 अध्याय कसैले पल्टाउनु होला, जकरिया 4:1 पढ्दै जानुहोस्, पढ्दै जानु कसैले, एकदेखि पढ्दै जानु।
अनि मसित कुरा गर्ने ती दूत फेरि आए र तिनले मलाई त्यस मानिसलाई जस्तो ब्युझाए जसलाई आफ्नो निन्द्राबाट ब्युझाउँछन्। अनि तिनले मलाई भने, तिमी के देख्दछौ देख्दैछौ? अनि मैले भने, म हेरिरहेको छु। अनि हेरे, एउटा सामदान पुरै सुनको र त्यसको टुप्पामा एउटा कचौरा छ, अनि त्यसमाथि त्यसका 7 वटा बत्तीहरू छन्। अनि त्यसको टुप्पामा भएका ती 7 वटा बत्तीहरूका निम्ति 7 वटा नलीहरू छन्।
बस
अनि त्यस
यति नै है, धन्यवाद। तपाईँले ख्याल गर्नुभयो भने अरू हामीले बत्ती अनि यो रुखहरूको बारेमा हेर्दैनौँ, तर यहाँ एउटा 7 वटा हाँगा भएको सामदान छ। यो चित्रमा देखियो जस्तो एउटा सामदान छ के। जकरियाले यो चित्रमा देखिएको छ नि सामदान, यही सामदान देखेका थिए। यसको 7 वटा हाँगाहरू छ, तर सामदान चाहिँ एउटै हो। यो सामदान निवास स्थानमा पनि प्रयोग भएको थियो, निवास स्थानको पवित्र स्थान होली भन्ने ठाउँमा प्रयोग भएको थियो। होली त्यहाँ त्यहाँ के अरे निवास स्थानको सामदान, होलीमा भएको सामदानले पनि 7 वटा विभिन्न चरणहरू मण्डलीको चरणहरूलाई नै जनाउँछ। जकरियामा भएको पनि यही हो। यो सामदान 7 वटा एउटै सामदानमा छ कि एउटै हाँगा, 7 वटा हाँगाहरू एउटै सामदानमा छ। तर प्रकाशको पुस्तकमा अलिक फरक छ है। प्रकाश 1:12 पढ्नु त। प्रकाश 1:12,
प्रकाश
प्रकाश एक
1:12, मसित बोल्ने आवाज हेर्न म पछिल्तिर फर्के, अनि फर्केपछि मैले 7 वटा सुनका सामदानहरू र ती 7 सामदानहरूको बीचमा मानिसका पुत्र जस्तै एकजनालाई देखे, जसले पाउसम्म पुग्ने पोसाक पहिरनु भएको र छातीको वरिपरि सुनौला पेटी बाँध्नु भएको थियो।
यहाँ चाहिँ कस्तो छ भन्दा प्रकाशको पुस्तकमा सामदान त सामदान, तर हरेक हाँगाहरूको छुट्टै सामदान भयो के। 7 वटै फरक फरक सामदान देखे है। प्रकाशको पुस्तकमा युहन्नाले देखेको चाहिँ 7 वटा सामदानहरू एउटा एउटा हाँगाको फरक फरक हो। अहिले म तपाईँहरूलाई चित्र पनि देखाउँछु, छुट्टा छुट्टै देखेँ के। तर जकरियाले चाहिँ 7 वटा हाँगाहरू भएको एउटै सामदान देखे। यसको कारण के हो हामी एकछिनमा हेर्छौँ। तर हामीले यो जकरियाको सामदान र प्रकाशको पुस्तकको सामदानमा के समरूपता छ भन्ने कुरा अहिले हेर्दैछौँ। अब जकरियाको पुस्तकमा हो यो 7 वटा सामदान एउटै, 7 वटा हाँगाहरू भएको एउटै सामदान देखे है। देख्दै गए देख्दै गए। अब 6 पददेखि पढ्दै जानु त। जकरिया 4:6 पददेखि, जकरिया 4:6 पददेखि पढ्दै जानु। विनोद सर,
तब तिनले जवाब दिएर मलाई यसो भने, जरुबाबेलका निम्ति यो चाहिँ परमप्रभुको यसो भन्ने वचन हो, न बलद्वारा न शक्तिद्वारा तर मेरो आत्माद्वारा सेनाहरूको परमप्रभु भन्नुहुन्छ। हे ठुलो पहाड,
एकछिन है, तपाईँहरूले एउटा कुरा के बुझ्नुपर्छ भन्दा नि, यो जकरियाले देखेको भिजन छ नि, यो जकरियाले देखेको दर्शन, यो कुनै एउटा पर्टिकुलर निश्चित समयमा देखिएको छ के? कति बेला देखिएको छ भन्दाखेरि, तपाईँले हेर्नुभयो भने योभन्दा अगाडिको पुस्तकहरूमा त्यहाँ बबिलोनबाट कैदबाट छुटेका इजरायलीहरू अब आफ्नै ठाउँ, जन्म ठाउँ इजरायलमा गएर मन्दिर निर्माण गर्दैछन्। त्यो मन्दिर निर्माण गर्दाखेरि यहाँ थुप्रै विरोधहरू आउँछ, तपाईँले ख्याल गर्नुभएको छ। जस्तै जरुबाबेललाई परमेश्वरले त्यो मन्दिर निर्माण गर्न खटाउनु भयो, जरुबाबेलकै विरोधीहरू थिए कि त्यो बेलामा। जस्तै हग्गाईमा पनि यो भविष्यवाणी गएको थियो, हग्गाई 1:1 पढ्नु त।
गई 1:1। राजा दाराको दोस्रो वर्षको 6 महिनामा, त्यस महिनाको पहिलो दिनमा भविष्य वक्ता हग्गईद्वारा परम प्रभुको यसो भन्ने वचन साल्तियेलका छोरा जरुबाबेल कहाँ, जो यहुदाका राज्यपाल थिए, र यहोसादातका छोरा यहोशू कहाँ आयो, जो महापुजारी थिए।
जरुबाबेल आफैमा महापुजारी थिए, जरुबाबेलमा एउटा के आयो, दर्शन आयो है। हो, जरुबाबेल चाहिँ मन्दिर बनाउन खटिएका थिए, परमप्रभुद्वारा खटाइएका थिए, अनि इजरायलीहरूले जरुबाबेलको लिडरसिपमा जब मन्दिर बनाउन थाले नि, त्यहाँ थुप्रै विरोधहरू आएको छ के, अनि केही समय मन्दिर बन्न रोकिएको छ। त्यो मन्दिर बन्न रोकिएसकेपछि त्यो बेला अब जकरियाले एउटा दर्शन देख्छन् कि, एउटा यस्तो दर्शन देख्छन्, यी 7 वटा सामानहरू देख्छन् अरे। अनि जकरियाद्वारा जरुबाबेलको एउटा मेसेज दिनुभएको छ, जरुबाबेल के भन्नुभएको छ, 6 पद पढिदिनु त। 6 पद, जकरिया 4:6। विनोद सर, विनोद सर सुन्दै हुनुहुन्छ?
4:6, तब तिनले जवाब दिएर मलाई यसो भने, जरुबाबेलका निम्ति यो चाहिँ परमप्रभुको यसो भन्ने वचन हो, न बलद्वारा न शक्तिद्वारा तर मेरो आत्माद्वारा सेनाहरूका परमप्रभु भन्नुहुन्छ।
जरुबाबेलको विषयमा जकरियाले यस्तो भनिराख्नु भएको छ, त्यो जरुबाबेललाई मैले खटाएको छु, जरुबाबेलको आफ्नै बलले होइन, त्यसको शक्तिले होइन, तर परमेश्वरकै आत्माले यो काम हुन्छ अरे। के काम? त्यो बेलाको जुन मन्दिर बनाउन खटिएको थियो नि, त्यो मन्दिर चाहिँ परमेश्वर स्वयंले आफ्नो समयमा पुरा गर्नुहुन्छ भनेर जरुबाबेलको विषयमा केही कुरा भन्नुभएको छ कि। तपाईँहरूले यो घटना चाहिँ एज्राको पुस्तकमा पाउनुहुन्छ है। एज्रा 1:2-3, अझ विशेष गरी 4 अध्यायतिर नि, यहुदीहरूको शत्रुहरूबाट उठेको 12 भन्ने छ, एज्राको पुस्तक तपाईँहरूले घरमा पढ्नु है। यहाँ एज्राको पुस्तकमा चाहिँ यसरी चाहिँ बाबेलबाट यरुसलेम यात्रा गरेका, कैदबाट छुटेका इजरायलीहरूले यरुसलेम के अरे इजरायलमा गएर मन्दिर वेदीहरू निर्माण गर्दा को घटना विवरणहरू, इतिहासहरू त्यहाँ लेखिएको छ इजराको पुस्तकमा है। तपाईँले आफै घर पढ्नुहोस्, जकरियामा, जकरियाको पुस्तकमा हो। अब परमप्रभुले यसो भनिराख्नु भएको छ जकरियालाई, जकरियाको आफ्नै बल शक्ति दिमाग बुद्धिले होइन, परमेश्वरले आफ्नै शक्तिद्वारा त्यो काम चाहिँ पुरा गर्नुहुन्छ अरे। कस्तो काम त? त्यो भवन चाहिँ पुरा गर्नुहुन्छ अरे के। अब पढ्दै जानु 7 पददेखि, जकरिया 4:7 पढ्दै जानु।
हे ठुलो पहाड, त को होस्? जरुबाबेलको सामु त मैदान हुनेछस्, अनि अनुग्रह त्यसलाई अनुग्रह भन्ने चिच्चाहाटहरूको साथ उसले शिर ढुङ्गो निकालेर ल्याउनेछ। अनि परम
एकछिन है,
प्रभुको वचन म कहाँ आयो?
जरुबाबेलको सामु त यो ठुलो पहाड, यो ठुलो पहाडले के अरे जरुबाबेलका विरोधीहरूलाई जनाउँछ, यहुदीहरूलाई। तिनीहरूले विरोध गरेका थिए, तिनीहरूले थुप्रै सैन्य फोर्सहरू लगाएर होइन, जासुसी गरेर सैन्य फोर्सहरू लगाएर त्यो मन्दिर बनाउने काम चाहिँ रोक्न खोजिरहेको थिए। तिमीहरूलाई परमेश्वरले भन्नुहुन्छ ठुलो पहाड त को होस्, होइन जेरुबेबेलको सामु त मैदान हुनेछस्, अनि जेरुबेबेलले अनुग्रह अनुग्रह भन्दै शिर ढुङ्गा निकालेर ल्याउने छ अरे। भन्नुको अर्थ एउटा माथिको शिर ढुङ्गा निकालेर ल्याउने छ, अर्थात् त्यो माथि भवनको माथि टुप्पोमा हुने ढुङ्गा पनि हाल्नेछ। यसको अर्थ के हो भन्दा त्यो मन्दिर चाहिँ बनी छोड्ने छ भन्नु खोजे। अब पढ्दै जानु 8 पद। 8 पद।
अनि परमप्रभुले यसो भन्ने वचन म कहाँ आयो, जरुबाबेलका हातहरूले त्यस भवनको जग बसालेका छन्, अनि उसकै हातहरूले त्यसलाई सिध्याउने पनि छन्। अनि सेना प्रभुले मलाई तिमीहरू कहाँ पठाउनु भएको रहेछ भनी तिमीले जान्नेछौ।
यस परमेश्वरले भनिराख्नु भएको छ, यरुबेबेललाई मैले खटाएको, यरुबेबेलकै हातले त्यो मन्दिरको जग बसालेको, उसकै हातले त्यो मन्दिर कम्प्लिट पनि हुन्छ। तर एउटा अनौठो कुरा छ कि यहाँ, तपाईँहरूले 10 पद पढ्नु त अब।
किनभने कसले साना कुराहरूको दिनलाई तुच्छ ठानेको छ, किनकि ती रमाउने छन् र जरुबाबेलको हातमा साहुल देख्ने छन्। ती त परमप्रभुका आँखाहरू हुन्, जुन सारा पृथ्वीभरि यताउता दौडिरहन्छन्।
तपाईँहरूले यसो विचार गर्नु त, यहाँ यो जकरियालाई यरुबाबेलको सम्बन्धमा भविष्यवाणी एउटा भनौँ न वचन दिइराख्नु भएको छ, भिजन दिइराख्नु भएको छ, दर्शन दिइराख्नु भएको छ। यो दर्शन चाहिँ विशेष गरी यरुबाबेलको उत्साहको निम्ति दिएको दर्शन हो। अब यरुबाबेलले यरुसलेममा मन्दिर बनाउँदैछन्, अनि परमप्रभुको आँखा त त्यो बेला त यरुसलेममै फोकस हुनुपर्ने हो नि त, होइन? बाँकी अरू संसारमा त आफ्नो हिसाबले चलिरहेछ, अरू संसारमा त यस्तो दुःख सतावट केही आएको छैन। त्यो बेलाको अरू संसार थिए, अरू ठाउँहरू थिए, असरिया थिए, बेबिलोन थिए, सिरिया थिए, अरू ठाउँहरू थिए, ती ठाउँहरू त आफ्नो हिसाबले चलिरहेको थिए त। यहाँ यो घटनामा त यरुसलेममै परमेश्वरको आँखा हुनुपर्ने हो नि त, उहाँको नजर त यहाँ हुनुपर्ने हो नि। तर यहाँ के भनिरहेछ फेरि पढ्नु त, 10 पद। ती त परमप्रभुका आँखाहरू हुन्, जुन आँखाहरू चाहिँ कहाँ?
किनभने कसले साना कुराहरूको दिनलाई तुच्छ ठानेको छ, किनकि ती रमाउने छन् र जरुबाबेलको हातमा साहुल देख्ने छन्। ती त परमप्रभुका आँखाहरू हुन्, जुन सारा पृथ्वीभरि यताउता दौडिरहन्छन्।
हो, परमप्रभुका ती 7 आँखाहरू चाहिँ त्यस्ता आँखा परमप्रभुका आँखाहरू हुन्, जो चाहिँ सारा संसारभरि यताउता दौडी हिँड्छन्। हामीले यो प्रारूप र प्रतिरूपको अध्ययन गरेका छौँ, विशेष गरी यो इजरायलीहरू कैदबाट, बेबिलोनको कैदबाट मुक्त भएर आफ्नो जमिनमा फर्किसकेपछि, जुन तिनीहरूले वेदी, पहिला त पर्खाल, पर्खालपछि वेदी मन्दिर निर्माण गरेको कुरा छ नि, त्यो घटना वास्तविक रूपमा त्यति बेला घटे पनि यसले विशेष गरी अर्कै ठुलो कुरा प्रतिरूप गर्छ के, त्यो मन्दिरले खासमा मण्डली पूर्ण हुने कुरा जनाइरहेको छ, देखाइराख्नु खोजिरहेको छ। मण्डली हामीले हेर्छौँ नि, मण्डली यसु क्रिस्टको भवन हो। जस्तै पावल लेख्छन् तिमीहरू परमेश्वरका भवन हो, होइन? पावलले लेखेका छन् नि, त्यति बेलाको मन्दिर भवनले विशेष गरी सुसमाचार युगमा खडा हुने आत्मिक भवन, आत्मिक घरलाई जनाउन खोजेको। यस कारणले गर्दा जकरियाले जब दर्शन देख्छन्, उनले एउटै सामधान 7 वटा हाँगाहरू भएको देखे, एउटै। यसले के कुरालाई जनाउँछ भन्दाखेरि, ती सबै 7 वटा विभाजनहरूमा विकसित भएको मण्डली अन्तिममा महिमित भइसकेपछि एक हुने कुरालाई जनाउँछ के। यो चाहिँ मण्डली कम्प्लिट भएको चित्र हो के, जकरियाले देखेको चाहिँ मण्डली कम्प्लिट भइसकेपछि, ईश्वरीय डिभाइन नेचरमा, येशु ख्रीष्ट अहिले जस्तो हुनुहुन्छ त्यस्तै नेचरमा भइसकेपछि मण्डली एक हुने कुरा हो, यो एक भइसकेको कुरा देखेका हुन् जकरियाले। तर प्रकाशको पुस्तकमा हेर्ने हो भने 7 वटा सामदानहरू फरक फरक देखियो। किन भन्दाखेरि त्यो 7 वटा सामदानहरू फरक फरक देखाउनुको अर्थ, येशु ख्रीष्टले विशेष गरी त्यो 7 वटा इन्डिभिजुअल त्यही त्यही समय विभाजनमा कस्तो कस्तो ट्रायलहरू कस्तो कस्तो परीक्षणहरूबाट भएर जानुपर्छ भन्ने कुरा त्यही त्यही इन्डिभिजुअल पर्टिकुलर त्यही निश्चित चर्चहरूलाई मेसेज दिन चाहनु भएको थियो कि। त्यो कारणले गर्दा युन्नाले सातवटा भिन्न भिन्न सावधानहरू देखे, तर ती सातवटा भिन्न भिन्न सावधान भए पनि ती सातैवटा भिन्न भिन्न सावधानहरूको बिचमा चाहिँ येशु कृष्णै हुनुहुन्थ्यो। प्रकाश 1 को 13 पद पढ्नु त, प्रकाश 1 को 13 पद कसैले पढ्दैन।
र ती सात समाधानहरूको बीचमा मानिसहरू मानिसका पुत्र जस्तै एकजनालाई देखे, जसले पाउसम्म पुग्ने पोसाक पहिरनु भएको र छातीको वरिपरि सुनौला पेटी बाँध्नु भएको थियो।
तपाईँहरूले ख्याल गर्नुभयो बिचमा चाहिँ को हुनुहुन्छ? बिचमा चाहिँ को हुनुहुन्छ? हजुर, बिचमा को हुनुहुन्छ भन्नु त।
मानिसको पुत्र जस्तै एकजना
हो, मानिसको पुत्र जस्तै अर्थात् येशु ख्रिस्ट जस्तै कोही हुनुहुन्छ अरे कि बिचमा, दायाँ बायाँ भने नि बिचमा। यसले के कुरा जनाउँछ भन्दाखेरि ती सातवटा विभाजनहरू फरक फरक यो युन्नाले देख्दाको समयमा भए तापनि ती सबैको रेखदेख गर्ने बिचमा चाहिँ येशु ख्रिस्ट नै हुनुहुन्छ भन्ने कुरा जनाउनु खोजे हो कि। यसरी जकरियामा देखिएको सुनको सामाधान सातवटा हाँगा भएको एउटै सामाधानले मण्डली एक भइसकेपछिको कुरा जब देखाउन खोज्या हो भने यी यसरी यो चित्रमा देखिएको चाहिँ सातवटा फरक फरक सावधानले चाहिँ त्यही मण्डलीको अनुभवहरू फरक फरक जनाउन खोजेको हो। आजको वचन तोडाइमा परमेश्वरले नै आशिष दिनुभएको होस्। तपाईँहरूको केही डाउट छ भने तपाईँहरूले सुन्न सक्नुहुन्छ। हामी अन्तिम प्रार्थना भन्दा अगाडि तपाईँको केही त्यस्तो डाउट छ नबुझ्नु भएको कुराहरू विनोद सर?
छैन सर त्यस्तो।
ओके, त सिस्टर निता
छैन।
ल, तपाईँले एउटा कुरा चाहिँ के बुझ्नु आजको अध्ययनबाट भन्दाखेरि प्रकाशको पुस्तकमा लेखिएको सातवटा मण्डली त्यति बेलाका मण्डली त्यो ठाउँहरूमा भएको मण्डलीहरूको निम्ति मात्रै लेखिएको होइन कि। किन भन्दा प्रकाशको पुस्तकमा धेरै पछाडिको कुराहरू लेखिएको छ। प्रकाश 22 अध्यायतिर आइयो भने त हजार वर्षको राज्य पछिको कुराहरू छ है। यस कारणले गर्दा यो मण्डलीहरूको नामको अर्थ छ, त्यो नामको अर्थ चाहिँ विशेषतः सुसमाचारी युगमा विकसित हुने मण्डलीको सातवटा विभाजनहरूमध्ये त्यो विभाजनहरूमा ती मण्डलीहरूले भोग्ने कष्ट सताव अनुभवहरूसँग मिल्छ के। त्यो कारणले गर्दा त्यो नामहरूको अर्थसँग मिल्ने कारणले गर्दा यसले यो सातवटा मण्डलीहरूलाई नै चुन्नु भएको हो है। अनि यो सातवटा मण्डली फिजिकल चर्चेजहरू होइन, यो सातवटा मण्डली चाहिँ 1,40,000 सुसमाचार युगमा विकसित हुने 1,40,000 यो सुसमाचार युगभरि लाग्छ 1,40,000 पुरा हुन। त्यो 1,40,000 सुसमाचार युगभरि लाग्ने समयको निश्चित कालखण्डहरू हो। त्यो समय कालखण्ड पनि हामीले आज हेरिसकेका छौँ, डेटहरू हेरिसकेका छौँ। जसरी यो मण्डली आफैमा सिम्बोलिकल छ, चिन्हहरू प्रयोग भएको छ, त्यसरी नै दूतहरू पनि चिन्ह हो। त्यो दूतहरू स्वर्गदूतहरू होइनन्, तर मान्छे व्यक्ति विशेषहरू नै थिए। आज हामीले यति पढ्यौँ, यति नै बुझ्नुपर्छ। परमेश्वरले नै तपाईँहरूलाई आशिष दिनुभएको, तपाईँहरूको आफ्नो स्वाध्ययनमा पनि अझै हेर्नु होला।